کیسا ہے نور چھایا مدنی مذاکرے میں،
کیسا ہے نور چھایا مدنی مذاکرے میں، کیسا ہے نور چھایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں۔
الحمدللہ رب العالمین، والصلاة والسلام على خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ، وعلى آلك وصحابك يا حبيب الله۔ الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وصحابك يا نور الله۔ نویت سنت الاعتکاف، جب کبھی داخل مسجد ہونے کی سعادت پائیں اعتکاف کی نیت ضرور فرمائیں۔ نیت دل کے ارادے کو کہتے ہیں، دل ہی میں نیت کر لیجئے کہ میں نے سنت اعتکاف کی نیت کی۔ نویت سنت الاعتکاف کے معنی یہی ہے کہ میں نے سنت اعتکاف کی نیت کی، لیکن یہ اس وقت کام آئے گا یہ نیت کرنا، عربی میں کہ اس کے معنی پر نظر ہو، اور ہر صورت میں دل میں نیت ہونا ضروری ہے۔ دل میں نیت حاضر ہوتے ہوئے زبان سے کہہ لینا افضل ہے، دل میں نیت حاضر نہیں ہے تو زبان سے نیت کے الفاظ کہنے سے کوئی فائدہ نہیں۔ نیت کرنے کے بعد جب تک مسجد میں رہیں گے مفت میں اعتکاف کا ثواب ملتا رہے گا، جب مسجد سے باہر نکلیں گے تو یہ نفل اعتکاف ختم ہو جائے گا۔ یاد رکھیے، مسجد میں کھانا پینا، سونا، سحری، افطار، آب زمزم شریف پینا، دم کیا پانی پینا، نیاز کھانا وغیرہ اسی صورت میں جائز ہوتے ہیں جبکہ پہلے سے جبکہ اعتکاف کی نیت کر لی تھی، نہیں کی تھی، افطاری کا وقت ہو گیا تو اب کر، نیت کر کے اعتکاف کی اب افطار کر لیں۔ بہتر طریقہ یہ ہے کہ نیت اللہ کی رضا کے لیے کریں، ثواب کے لیے کریں، اور کچھ ذکر و درود کر لیں، چاہے تو بارہ بار درود پاک پڑھ لیں، اب افطار کریں یا کھائیں پیئیں تو حرج نہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ رسالہ ضیاء درود السلام پیج نمبر 12، فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم، جو قوم کسی مجلس میں بیٹھے اللہ پاک کا ذکر اور نبی صلی اللہ علیہ وآلہ وسلم پر درود شریف نہ پڑھے، وہ قیامت کے دن جب اس کی جزا دیکھیں گے تو ان پر حسرت طاری ہوگی، اگرچہ جنت میں داخل ہو جائیں۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ چودہ سو چوالیس ہجری کے رمضان مبارک کا آج آٹھواں روزہ، عصر کی نماز پڑھ کر عاشقان رمضان عالم مدنی مرکز فضان مدینہ میں جمع ہے، مدنی مذاکرے کا سلسلہ ہے۔ اب سوالات کیجیے، ہر سوال کا جواب وہ بے ثواب یعنی درست دے پاؤں گی ضروری نہیں، بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں۔ مجھے آئیں بائیں شائع کرتا، اپنے کہے پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
امین علیہ السلام کے بارے میں یہ سوال عرض ہے کہ استاد بنانے کے کیا احکام ہیں، یعنی کہ کون کون سی چیزیں ضروری ہیں کہ آپ کسی شخص کو अपना उस्ताद बनाएं दीनी या दुनियावी मामले में, किसी भी मामले के अंदर शरीयत हमें क्या रहनुमाई देती है सवाल से, इसका जवाब ना सुना दें। जजाकल्लाहु खैरा।
उस्ताद बनाना बात सूरतों में तो उस्ताद होता है, एक बात में किसी चीज सीखी हमने, उसने हमको सिखाई तो वो हमारा उस्ताद। और वैसे जिसके साथ इल्म हासिल करना है तो वो शरीयत का पाबंद हो, खुश अकीदा हो, बदअकीदा ना हो, कि वो तो ईमान ले लेगा। सिखा कुछ सिखाते सिखाते कुछ अपना भी सिखा देगा, और उस्ताद से शागिर्द मुतासिर होता है, उसका असर कबूल करता है। उस्ताद जितना अच्छा होगा, कुछ अकीदा होने के साथ साथ परहेजगार होगा, मुत्तकी होगा, तो उसके असरात पड़ेंगे शागिर्द पर। और अगर खुश अकीदा है और परहेजगार नहीं है, फासिक है, फाजिर है, तो फिर उसके भी मुस्बत असरात उस पर मुरतब नहीं होंगे, मनफी असरात मुरतब होंगे। तो बेहतर वही है, और ये लाजिम है कि खुश अकीदा हो, बदअकीदा के पास पढ़ना जायज नहीं है। आला हज़रत ने तो बदअकीदा के पास कुरान पढ़ाने के ताल्लुक से बच्चों को कि हराम 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 इस तरह लिखा है, इससे तो दूर ही भागना है। ये कुरान पढ़ाते पढ़ाते उसके असरात उसके अंदर दाखिल कर देगा, तो बच्चा कहीं का नहीं रहेगा। इसकी एक मिसाल मैंने पिछले दिनों गालिबन दी थी, किसी मतलब बाहर मुल्क में किसी से मतलब बात हुई थी, अपने बच्चों को यानी कहाँ पढ़ाया, तो मैंने कहा दावत इस्लामी की ऑनलाइन वेबसाइट, तो इन्होंने बोला हाँ मैं पढ़ाऊंगा तो दावत इस्लामी के पास, सुन्नियों के पास, इस तरह मतलब उसके बोला। फिर उसने अपना एक तजर्बा बताया, उसने बताया कि एक शख्स ने अपने बच्चे को ऐसे उस्ताद से पढ़ाया कि जो मतलब यानी कि किसी ने मना भी किया था उसको तो, लेकिन वो माना नहीं, बोला कुरान ही तो पढ़ाना है ना, जैसे आवाम आज भी बोलते कुरान ही तो पढ़ाना है, इसमें क्या इख्तलाफ है। तो खैर वो पढ़ाने वाला बच्चे ने तो कुरान पढ़ लिया उससे, और न जाने क्या क्या पढ़ लिया, जिसका इजहार हुआ बाप जब फोत हुआ तो नमाज जनाजा में इमाम ने जब हाथ उठाया दुआ के लिए, इसने टोका इमाम को, बेटे ने, नहीं जनाजे की नमाज के बाद दुआ नहीं पढ़ सकते। तो वो जो आदमी था जिसने इसके बाप को समझाया था वो मौजूद था जनाजे में, तो करीबी होगा ना, बोला मैंने इसके बाप को बोला था कि उस शख्स के पास मत पढ़ा कुरान, कि आज देखिए अपने बाप के पीछे जनाजे की दुआ करने का मना कर रहा है। यानी उसने यूं घुकीरा किया, काका क्वालिटी होते हैं वाले, तो बोला वो मैंने ये मंजर देखा है, मंजर देखा था या सुना था, बोला तो इसलिए मैं सिर्फ सुन्नियों के पास पढ़ाऊंगा। तो ये तबका भी है एक जो मतलब जनाजे के जनाजा हो जाने के बाद हाथ उठाकर दुआ जो मांगी जाती है, हमारे आम में बचपन से हम देखते आ रहे, तो ये उस मना करता कि नहीं दुआ मांगना यूं है यूं है यूं है, प्यार जाए तो जाए कहां मदीने, दुआ मांगनी चाहिए वो तो सवाब का काम है, अल्लाह से ही तो दुआ मांग रहे, तो ये भी मना हो गया, तब क्या करे बंदा। तो यूं मतलब ये कि सिर्फ मतलब उस्ताद वही हो जिसका अकीदा दुरुस्त हो, जिसके जरिए इश्क रसूल हमारे दिल में उतरे, ना कि वसवसे उतरे। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
प्यार प्यार मेरे आले सुन्नत, मेरा आज आपसे ये सवाल है, मुंह से खून निकल आए तो क्या रोजा टूट जाता है?
नहीं टूटता। फिर इसकी तफसीलात है कि खून अगर थूक पर गालिब आ गया, थूक सुर्ख हो गया और ये उतर गया तो रोजा टूटेगा, या फिर खून का असर हल्क में महसूस हुआ कि ये उतर गया है तो भी रोजा टूटेगा। और थूक के बराबर खून है, खून और थूक बराबर बराबर है, तब भी उतरेगा तो रोजा टूट जाएगा। और अगर थूक पर खून गालिब नहीं, यानी येलो हो गया, थूक पीला हो जाएगा, खून कम होगा ना, ऐसा थूक उतर गया तो अगर जायका महसूस होगा ना, खून का टेस्ट महसूस होगा, तब भी रोजा टूटेगा। टेस्ट महसूस ना हुआ तो रोजा ना टूटेगा। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
या सैयदी, आजकल लड़के और लड़कियां आपस में दोस्तियां करते हैं और इसी तरह सरकारी और प्राइवेट इदारों में औरतें नौकरियां करती हैं, यानी बिल्कुल निजाम गलत है, तो आप इस बारे में क्या मदनी पूरी इरशाद फरमाएंगे? जज़ाक अल्लाह खैर।
भैया को लड़के और लड़कियां साथ पढ़ते हैं, दोस्तियां करते हैं, गर्लफ्रेंड बॉयफ्रेंड ये आपस में, ये तो है, ये भी पुराना कल्चर हो गया और अब सारे बुराइयां बढ़ती जा रही है, तो ये तो जायज नहीं है। आपस में अजनबियों का, ये अजनबी कहलाते हैं, अजनबी वो होता है जिससे हमेशा हमेशा के लिए शादी हराम ना हो, ये इनकी आपस में बेतकल्लुफी जायज नहीं है, गुनाह है। जैसे देवर और भाभी की भी बेतकल्लुफी जायज नहीं है, हंस हंस के मजाक मस्करी कर रहे हैं, बातचीत कर रहे हैं हंस हंस के, तो ये इससे बिल्कुल मना किया शरीयत ने। ये देवर तो वैसे ही भाभी के लिए मौत है, वो जल्दी मेल खा जाता है आपस में, अनजानों का मेल फिर भी कम खाता है, इनका जल्दी खा जाता है, बड़ा गुनाह भी जल्दी होने के चांस बढ़ जाते हैं। दोबारा देखें, वो दोस्ती जायज नहीं है। और नौकरियों का कल्चर भी बढ़ गया है औरतों का। औरत नौकरी कर सकती है लेकिन इसके शराइत इतने सख्त है कि इन शराइत पर पूरा उतरना ये यानी कि आसान नहीं है। और आजकल जो नौकरियां हो रही हैं, सेल्स गर्ल होती है और मतलब वो मर्द औरत आपस में वो कुछ ना कुछ वो कसब कर रहे होते हैं, दस्तकारियां कर रहे होते हैं, बना रहे होते हैं, आपस में बिल्कुल बातचीत मतलब सब कुछ हो रहा है, एयर होस्टेस बनती है औरत जिसमें पर्दे ही पर पाबंदी है और पता नहीं क्या क्या आजकल जिस अंदाज जो हो रहे हैं, तो ये तो जायज नहीं है इस तरह की नौकरी। तो ये कि सूरत मौजूद है जवाज की लेकिन है बहुत मुश्किल। अल्लाह तआला आलम व रसूलहू आलम अज़्ज़ा व जल्ला सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब
सल्लल्लाहु अलैहि व आलिहि। नमाज के मुताबिक कुछ अवामी गलत फहमियां हैं तो कुछ मुख्तसर सवालात आपसे किए जा रहे हैं। ये इरशाद फरमाइए कि टोपी ना पहनी हो तो क्या नमाज हो जाएगी?
हो जाएगी।
आस्तीन या पेंट फोल्ड हो इस सूरत में नमाज पढ़ी जा सकती है?
तो नमाज टोपी ना हो यानी सर नंगा हो नमाज हो जाएगी, लेकिन सुस्ती की वजह से अगर नहीं पहना तो नमाज मकरूह तंजीही नापसंदीदा। और अगर नमाज के ताल्लुक से यूं सोचा कि अब नमाज है ना क्या है, मतलब कोई ऐसी मोहतम भी शान नहीं है, ऐसी नहीं है नमाज के जिसके लिए कोई बाकायदा एहतमाम किया जाए, तो कुफ्र हो जाएगा नंगे सर पढ़ना। और अगर नमाज नंगे सर पढ़ने से दिल ज्यादा जमता है नमाज में, खुशू खुशू जिसको बोलते हैं, तो अफजल हो जाएगा नंगे सर पढ़ना। ये तीनों सूरतें ज़हन में रखिए, इस शॉर्ट में ये तीनों सूरतें आनी चाहिए।
आस्तीन जब पैंट फोल्ड हो इस सूरत में नमाज पढ़ी जा सकती है?
बाहर शेर में जो लिखा है वो अर्ज करता हूँ, आधी से ज्यादा अगर ये चढ़ी हुई है फोल्ड की हुई है तो नमाज मकरूह तहरीम में होगी। और अगर किसी की सिली हुई आधी हाफ आस्तीन शर्ट आते हैं तो जो मॉडर्न होते हैं और ये हाफ आस्तीन पहनते ही है ना, इन पर कोई तनकीद करता है ना कोई किसी के दिल में कोई ख्याल आता है, तो ऐसों के लिए लिबास जिल्लत नहीं है इनके लिए, इनकी रूटीन का ही है, तो इसमें इनकी नमाज मकरूह तंजीह नहीं होगी। लेकिन जिनके लिए लिबास जिल्लत है ये, जैसे उलमा या परहेजगार लोग जो होते हैं जो सादा और सुन्नत के मुताबिक लिबास पहनते हैं, तो वो इस तरह का लिबास अगर पहन लेंगे तो दर लोग उंगली उठाएंगे और उसके बाद अच्छा फील नहीं करेंगे, ऐसों के लिए मकरूह तंजीह।
पेंट भी फोल्ड
चढ़ी भी में उनको भी होगा मकरूह तहरीम में, आप वासीन तो सिली भी होती है ना इस तरह की, उसमें हरज नहीं है।
अगर पेंट फोल्ड करे तो,
पेंट कोट
पेंट को अगर फोल्ड करता है,
वो नीचे से पैंचे फोल्ड करते हैं या ऊपर से घुरसते हैं, तो ये नमाज में नमाज इस तरह पढ़ना मकरूह तहरीमी है, नाजायज गुनाह है,
अगर
दोबारा पढ़नी होगी।
अरे आस्तीन नीचे है तो नीचे रहने दें, और पेंट भी अगर नीचे है तो उसको नीचे रहने दें, इसकी शक्ल ना बदलें,
खींच कर अगर ऊपर हो जाती तो ठीक है।
नमाज के दौरान मोबाइल में देखकर तिलावत करने से क्या नमाज पर असर पड़ेगा?
जी हाँ पड़ेगा, नमाज टूट जाएगी।
अगर सज्दा करने में तकलीफ हो तो क्या बैठकर नमाज पढ़ सकते हैं?
वो कैसी तकलीफ ये देखना पड़ेगा ना, यानी जिसको शदीद तकलीफ कहते हैं, सख्त दर्द होता है या पांव फोल्ड ही नहीं होते, तो इस तरह जो शरीयत के जो उसूल है इसके मुताबिक अगर वो सजदे पर कादिर नहीं है तब तो फर्ज नमाज भी बैठकर पढ़ सकता है, बल्कि इशारे से पढ़ेगा। इसके लिए कुर्सी पर नमाज के अहकाम या रिसाला मकतबतुल मदीना का हासिल करके पढ़ना होगा कि मुख्तलिफ मसाइल है इसके। मैंने तरीका भी यहाँ अर्ज किया है पहले भी, मेरा ख्याल इसको शॉर्ट में ना लिया जाए।
तिलावत के दौरान आयत भूल जाए तो क्या किसी दूसरी जगह से पढ़ सकते हैं?
अब अगर भूल गए तो पढ़ सकते हैं, बकदर अगर फर्ज या बकदर वाजिब भी पढ़ चुका है तो अब पीछे तो जाना, रुकू कर रहे हैं।
क्या काम की वजह से नमाज को लेट कर सकते हैं?
अब जमात तो तर्क नहीं कर सकते, वो काम कैसा है सामने आए तो पता चले। जैसे कि मरीज है, उसकी तीमारदारी कोई कर रहा है और ये भी एक काम है इसका, और अगर ये बाजमात नमाज पढ़ने के लिए जाता है तो मरीज तकलीफ में पड़ जाएगा, तो ऐसी सूरत में जमात तर्क करे वही नमाज पढ़ ले, तो ये सूरत होती है काम की कि क्यों कैसे लेट कर सकता। फिर इसमें भी लेट नहीं है बगैर जमात के, अगर लेट इतना किया कि मकरू वक्त आ गया, मकरू तहरीमी वक्त जैसे असर में आ जाता है, सूरज डूबने से 20-25 मिनट पहले पढ़ ले, अगर इतना वक्त आया कि सूरज पीला पड़ गया जिसमें नजर ठहरने लगी, तो ये 20-25 मिनट पहले होता गुरु आफ्ताब से, तो इतनी ताखिर बिला वजह हराम, मगर पढ़ ले नमाज। और किसी मजबूरी से अगर ताखिर हुई, इतना लेट हुआ, तो गुनाह नहीं है, मगर नमाज तो पढ़नी है। मजबूरी ऐसी हो कि जिसको शरीयत मजबूरी तस्लीम करे, हमें सुस्ती हो रही है मजबूरी है, या फोन पे लगे हुए ये मजबूरी है, या बातों में लगे हुए, या ग्राहक में लगे हुए मजबूरी, ये मजबूरियां तो काउंट नहीं होगी, नमाज पढ़नी होगी वक्त के अंदर और गैर मकरूह वक्त के अंदर।
औरत का मेकअप के साथ नमाज पढ़ना कैसा?
अगर वो जायज मेकअप जायज तरीके पर है तो कोई हर्ज नहीं है, बल्कि जीनत तो लेनी है ना नमाज में औरत को, तो जेवर वगैरह भी पहन सकती है तो पहन कर।
बीबी आयशा रदी अल्लाह तआला अन्हा तो इस बात को नापसंद करती थी कि औरत जो है वो बगैर जेवर के नमाज अदा करे, कोई ना कोई जेवर उसके हाथ में होना चाहिए।
ये अपने पर्दे के बारे में सवाल जवाब किताब है ना, इसमें है ये तफसील है इसमें।
जो नमाज नहीं पढ़ते क्या वो मुसलमान नहीं रहते?
नमाज को जो फर्ज तस्लीम नहीं करता वो तो काफिर हो जाएगा, और जो नमाज को फर्ज तस्लीम करता है फिर सुस्ती के मारे नहीं पढ़ता जैसे आजकल है, तो वो काफिर नहीं होगा, सख्त गुनाहगार, जहन्नम का हकदार। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
मेरा घर बना हुआ है, मैंने रेंट पे दिया हुआ है मैंने, तो उसको जो किराया आ रहा है उस पर रेंट ज़कात लगेगी नहीं लगेगी?
घर जो किराए पर अपना घर दिया हुआ है किराए पर, तो उससे जो किराया आ रहा है उस पर ज़कात होगी नहीं होगी?
किराया तो ज़कात में काउंट होगा, यानी कि जो भी ज़कात की निसाब बनती है उसमें ये भी शामिल रहेगा अगर बाकी रहे, साल भर गुजर जाए, जो भी शराइत है तो ये रेंट पर भी शराइत में वो आएंगे।
मेरा नाम मोहम्मद अली रजा तारी है, मेरी उम्र 5.5 साल है, मैं पिंडी से अर्ज कर रहा हूँ। मैंने 4 रोजे रखे हैं, मेरे मदीन जाने का बहुत शौक है। आप मेरी मेरे मामू के लिए दुआ करना कि हम दोनों मदीने जाएं, आमीन।
माशाल्लाह, मामू मामू छापे वाह भाई, मामू के साथ मदीने जाना है, क्या बात है। हाँ, ये आजकल मम्मा बोलते हैं, मम्मा बोला है? या
जी,
हम
जी।
हम मामू समझ, हम पुराने लोग हैं ना, तो मम्मा के साथ फिर वो फिर पप्पा होंगे गालिबन, तो पप्पा भी जरूरी है ना। मम्मा 5.5 साल के बच्चे के साथ तो नहीं जा सकती ना, सफर है ना इसमें। हाँ, मक्के शरीफ में रहते हैं तो नहीं, फिर भी मदीने नहीं जा सकते, वो भी शर्ई सफर है। तो खैर, अल्लाह पाक आपको अम्मी अब्बू के साथ सफर की सआदत बख्शे। अगर अम्मी के साथ मामू हो आपके, तब भी सफर मुमकिन है, भाई भी महरम होता है। नहीं, ये सफर के लिए मसला है, मदीने जाने के लिए मसला है, ना कहीं भी सफर करें, ये महरम होना चाहिए। जैसे कराची से हैदराबाद औरतें अकेली जाती है, जायज नहीं, गुनाहगार होनी। ये कोई ना कोई महरम साथ, काबिल इत्मीनान महरम, छोटा बच्चा भी नहीं चलेगा। या ऐसा महरम के जो खुद ही दागी है खयानत में, तो वो भी नहीं चलेगा। काबिल इत्मीनान महरम के साथ शरी सफर जो होता है वो किया जाता है।
ये जैसे अभी पहले शुरू के सवाल में अमीर सुन्नत ने औरत की जॉब के ताल्लुक से भी वजाहत फरमाई कि कुछ शराइत हैं जिसकी ये ज़रूरी है कि उन शराइत के साथ ही वो नौकरी कर सकती है और घर से निकल सकती है नौकरी के लिए। और दूसरी बात ये कि अभी जैसे कि शरीफ सफ़र में औरत के लिए महरम, अब ये दो दो तीन चीज़ें इसके अलावा और भी कही हैं, वो सब जो इस्लाम और दीन ने ये सारे अहकाम जो हमें अता फरमाएं, ये औरत की ही फलाह के लिए और उसकी बचत के लिए और उसकी इज्जत की हिफाजत के लिए और उसके लिए उसको कंफर्टेबल जोन में रखने के लिए ये सारे अहकाम मौजूद होते हैं। लेकिन हुजूर, फी ज़माना ऐसा हो गया है कि औरतों को ऐसा लगता है कि शायद अब ये मसला रहा नहीं है महरम का, और पहले से ज़्यादा जैसे हम कह सकते हैं कि औरतें जो है ना बग़ैर महरम के शरई सफ़र करने पर, जैसे इनको लगता है कि अब ये महरम की शायद कैद उठ गई है, अब सफ़र आसान हो गए, जहाज़ों में आपको इतना बड़ा प्रॉब्लम नहीं है, सोशल मीडिया है, मोबाइल है, कॉन्टेक्ट हो जाता है, रब्ता हो जाता है, हम भी अकेली सफ़र कर सकती हैं, हमें क्या प्रॉब्लम है। तो ये इस तरह के मिजाज औरतों का बनता जा रहा है।
ये खबरें इनको डराती नहीं है कि आए दिन औरतों को उठा लिया जाता है और फिर जो कुछ बिचारियों के साथ होता है फिर मार के फेंक देते हैं। ये भी तो बढ़ गई ना खबरें, फिर कचरा कुंडियों पर जो बच्चे मिलते हैं, ये भी तो बढ़ गई ना खबरें।
ये बिल्कुल दुरुस्त फरमाया, हर साल अगर आप रिसर्च करें मालूम दें तो हर साल कंवारी माओ में इजाफा हो रहा है और खुदकुशियां जो औरतों की हैं उसमें इजाफा हो रहा है। तो इन तमाम तो सूरतों में जो शरी अहकाम जो बयान किए जाते हैं, इसे तस्लीम करना और उस पर अमल करने में ही दुनिया आखत की भलाई है। इसके लिए पर्दे के बारे में सवाल जवाब किताब मकतुल मदीना से भी हासिल की जा सकती है, तलब करें, और दावत इस्लामी की वेबसाइट से इसको डाउनलोड भी किया जा सकता है। और अभी जो अल्हम्दुलिल्लाह एक नया रिसाला आया है इस्लामी पर्दा, इसे लें, बड़ा मुख्तसर है, 37 पेजेस का ये रिसाला है, इसको लेकर पढ़ें, इंशाल्लाह ताला काफ़ी गलत फहमियाँ अगर पर्दे के ताल्लुक से तो दूर हो सकती हैं।
पहले जो भी घरेलू औरत होगी ना, पर्दा नशीन घर में रहती होगी, इसको कोई नहीं उठाता, इसकी काम ऐसी वारदातें ना होने के बराबर। औरत वही उठा ली जाती है कि जो बेपर्दा घूम रही होती है। आप जैसे बोटी को यूं लेकर चलेंगे और फिर वो चील को कोसेंगे कि चील ने झपटा मार दिया, तो यूं बोटी लेकर निकलेगा ही वो। तो ये दो मन की बोटी अगर आपने बाजार में डाल दी तो कोई भी चील झपट करके उसको ले जाएगी। तो जो गोश्त आपका फ्रिज में है या आपकी अच्छी तरह थैली में पे के, चील उसको नहीं छीन कर ले जाएगी। ये औरत का कि घर में बंद होगी, जिस तरह शरीयत ने उसको रखा है, जैसे चादर और चार दीवारी के खिलाफ तो बातें बनाते हैं लोग, वरना हालांकि ये कुरान करीम से साबित है।
وَقَرْنَ فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجْنَ تَبَرُّجَ الْجَاهِلِيَّةِ الْأُولَى, यानी अपने घरों में ठहरी रहें और जो पुरानी जाहिलियत है उसकी तरह अपनी जीनत को जाहिर करती ना फिरें।
अब ये घर में ठहरी रहने का हुक्म क्या किसी आजकल के मौलाना ने दिया? یا کیا مدنی چینل نے دیا؟ تو اللہ پاک کا کلام ہے جس پر آپ کا ایمان ہے. اگر آپ کہیں گے ہم قرآن کو نہیں مانتے تو ہم آپ سے بات بھی نہیں کریں گے, ہم تو مسلمان سے بات کر رہے ہیں. کہ جو قرآن کو نہیں مانتے ایک حرف کو بھی نہیں مانتا, قرآن کریم کے ایک حرف کا بھی انکار کرے تو یہ اسلام سے نکل جاتا ہے. ہم مسلمان ہیں اور ایک ایک حرف پر ایمان ہے. یہ قرآنی آیت ہے, چادر اور چار دیواری جو ہے نا, یہ اس کے خلاف باقاعدہ مہمیں چل رہی ہیں, کمپین چل رہی ہے. کہتے ہیں ہم مسلمان ہیں, اللہ رحم کرے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
سوال یہ ہے, ابھی امیر علیہ سنت کو دعا مانگتے ہوئے سن رہا تھا تو سوال پیدا ہوا ہے کہ یہ جو ہم دعا مانگتے ہیں تو جمع کا صیغہ استعمال کرنا ضروری ہوتا ہے, جیسے کہ رب آئنی علی ذکر کا و شکر کا و حسن عبادت. یہ میں نے کہیں سے سنا تھا تو سوال پیدا ہوا. تو کیا جب ہم اجتماعی دعا مانگ رہے ہیں تو کیا یہ اس طرح صیغہ جمع کا کہ رب آئنا علی ذکر کا ایسے استعمال کرنا چاہیے, یا اگر ویسے کر لیں تو کوئی حرج نہیں ہے؟ میں نے یہ سنا تھا کہ یہ لازمی, یعنی جب امامت کرتے ہیں یا جیسے بھی اجتماعی دعا کراتا ہے جو بھی شخص, اس کے لیے لازمی ہے کہ وہ ان صیغوں کا لازمی خیال رکھے. تو یہ میرا ان کی خدمت میں سوال ہے. اس کی
یہ آمین کہنے والا جو ہوتا ہے نا, یہ دعا میں شامل ہو جاتا ہے. حدیث پاک میں ربی اعنی ہے. اب اس میں اگر عوام کے ہاتھ میں دیں گے نا لغم, سب مطلب یہ جمع کے سیگے کر لو تو یہ کیا کا کیا کر ڈالیں گے. اچھا پھر میرے ذہن میں یوں آتا ہے, بارہ سوچتا ہوں میں بھی عربی کوئی علماء سے جو تھوڑا وہ سنتا ہوں سیکھتا ہوں تو وہ بولتا ہوں. تو ربی اعنی علی ذکرک و شکرک و حسن عبادتک, تو میرا مطلب ذہن اس طرف جاتا ہے کہ جو زبان مصطفیٰ سے ادا ہوا اس میں برکت زیادہ, یا میں وہ اپنی عقل مندی استعمال کروں آئین نہ کر دوں تو اس میں اثر بڑھ جائے گا. میں یہ سوچ کر بارہا مطلب اپنے آپ کو کنٹرول کر لیتا ہوں. اب جیسے اللہم اجرنی من النار میں پڑھتا ہوں, کبھی اجرنا بھی پڑھ جاتا ہوں, لیکن حدیث پاک میں اجرنی ہے تو مجھے اجرنی ہی پڑھنا چاہیے. یہ میرا ذہن اپنا بتا رہا ہوں کہ یہ زبان رسول سے نکلا ہوا ہے, اس کی برکتوں کا ہم شمار نہیں کر سکتے. اور آمین کہنے والا آلریڈی دعا میں شامل ہو گیا. آمین کے معنی ایسا ہی ہو, اللہم اجرنی من النار, اے اللہ مجھے جہنم سے آزادی دے, ایسا ہی ہو. تو اس میں مطلب کوئی حرج نہیں ہے, بلکہ جو یعنی جو اکابرین نے جو بعض جگہ جیسے اعلیٰ حضرت رحمۃ اللہ علیہ نے کہیں کہیں کوئی لفظ بڑھایا, تو یہ اکابرین ہمارے بڑے علماء کہیں کوئی لفظ بڑھائیں تو ہم اس کو بھلے پڑھیں, اپنی طرف سے کاریگری نہ کریں. تو قرآن و حدیث کی جو دعائیں ہیں اس میں اپنی طرف سے کاریگری نہ کریں, ورنہ ہم پتہ نہیں کیا کیا نہ کر ڈالیں. تو یہ آپ سے بھی مشورہ ہے ساحل محترم سے, کہ جو اپنے بڑے علماء جیسے اعلیٰ حضرت ہمارے بڑے علماء میں سے, تو اس طرح کے علماء سے اگر کوئی ایسی صورت ہے وہ جمع اور واحد کے صیغے دعا میں کیے ہوں تو جس دعا میں انہوں نے کیے ہوں ہم اسی کو فالو کریں, اپنی طرف سے بچیں تو ہی اچھا ہے. واللہ تعالی اعلم ورسوله اعلم. عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم. سورۃ الفاتحہ میں جمع یا واحد ہے؟ جمع. اہدنا الصراط المستقیم, رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا, یہ ہے واحد. اور اس کو میں نے کبھی کسی عالم سے جمع میں یہ دعا مانگتے سنا بھی نہیں, میں نے نہیں سنا. اے اللہ رب اجعلنی, مجھے نماز قائم کرنے والوں میں سے کر دے. رب اجعلنی مقیم الصلاۃ ومن ذریتی, اور میری اولاد کو. تو یہ اپنے لیے دعا مانگی جا رہی ہے, تو ولی والدیہ, اور میرے والدین کو. تو اب اس میں کوئی اب جمع کرنے جائیں تو پھر شاید عوام بھی بولیں گے یار کیا قرآن کو بدل رہے ہو, قرآن ہی دعا ہے. اس لیے جب علماء کریں وہ بھی بڑے علماء, یوں تو علماء تو بے شمار ہیں نا, تو ہر ایک کے اپنے اپنے درجے ہوتے ہیں. تو جن کو مطلب اہل علم جو ہوتے ہیں نا وہ بڑا عالم کہے, ہم کو تو سائز میں بڑا ہوگا سمجھے, تو ہم کو لگے گا کہ یہ بہت بڑا عالم ہے. اور مطلب علم کے معاملے میں عالم بھی نہ ہو بھلے, آواز اچھی اور وہ خطاب زوردار ہوتا، ہم سمجھے کہ بہت بڑی ہستی ہے، بہت بڑے علامہ ہے. علامہ نہ بدن سے ہوتا ہے نہ قد کاٹ سے ہوتا ہے، علامہ علم سے ہوتا ہے. علامہ مانے بڑا عالم، ہم تو انہیں طالب علم کو علامہ بولتے ہیں، جس کے پاس بہت زیادہ علم ہو وہ علامہ ہوتا ہے. ہر عالم علامہ نہیں ہوتا. اعلی حضرت علامہ تھے، صدر الشریعہ علامہ تھے، مولانا امجد علی صاحب رحمۃ اللہ علیہ، جو بھی مفتیان کرام ہوتے وہ علامہ ہوتے ہیں، یہ بڑے عالم ہوتے ہیں. ہر عالم مفتی نہیں ہوتا، ہر مفتی عالم ہوتا ہے، یہ ذہن میں رکھیے گا.
یہ وقت جو افطار کا ہوتا ہے تو اس میں ذکر دعا اور پڑھنا وغیرہ کا بھی رجحان ہوتا ہے، لیکن گھر کی عورت جو ہوتی ہیں یہ کچن کے اندر پکانے میں اور اس میں لگانے میں، اچھا آدمی بیٹھے ہوئے ہیں تو یہ صرف یہ اب یہ آج ایک شربت ہے دو شربت کیوں نہیں ہے، یہ کیوں نہیں ہے، تو اس میں کچھ نہ کچھ آپس میں لے دے بھی ہو رہی ہوتی ہے. تو کیا آپ سمجھتے ہیں کہ اس میں کچھ اتنا وقت سے پہلے، جیسے کہ افطار سے 10 منٹ پہلے 15 منٹ پہلے کوئی فارغ ہو جائیں، اور فارغ ہونے کے بعد اللہ توفیق دے اور اگر وقت ہے ان کے پاس تو مدنی مذاکرے میں بھی اگر شرکت کر لیں، اور اسلامی بھائی بھی کرے کہ اسلامی بہن کو بھی کہ آپ بھی آ جائیے آپ بھی شرکت کر لیں، اور آپس میں کچھ بھی لے دے کرنے کے بجائے بیٹھ کر کچھ سنیں اور دعا کر لیں، یہ زیادہ مناسب ہے، یا وہ بیچاری کچن میں ہی رہ کر اپنا کام کرتی رہے اور وہ اپنا وہیں پر کھجور بھی کھا لے پانی بھی پی لے، کیا کرنا چاہیے؟
نہیں واقعی اگر جس جہاں ماحول ہو گھر میں تو ممکن ہو تو بے شک یہی کرنا چاہیے کہ آخری 12 منٹ سمجھ لو کہ یہ سارا کام خلاص اور دعا مانگے. اگرچہ یہ دعا کی قبولیت کا وہ وقت نہیں ہے جو افطار کرنے کے بعد، حدیث پاک میں جو وقت قبول کا نا جس وقت کو افطار کا، تو وہی ہے کہ افطار کرنے کے بعد، لیکن چند منٹ پہلے تھوڑا فریش ہو جائے، مطلب دعا کے لیے اپنے آپ کو جیسے ریڈی کر لے.
وہ جو آپ فرماتے ہیں کہ کتابوں میں کہ افطار کے وقت 10 لاکھ کی مغفرت، تو یہ افطار کا کون سا وقت ہے؟ یہ افطار کا یہی وقت ہے یا وہ افطار کرنے کے بعد کا؟ تو دونوں کی اہمیت رہے گی یا صرف وہی زیادہ تر بات کو ہم لکھیں گے؟
تو اس کی شرح تو میں نے پڑھی ہے فتح رضویہ شریف میں کہ دعا کب قبول ہوتی ہے افطار کر کے، اس کی نہیں پڑھی. اب عقل کے گھوڑے دوڑا ہیں تو وہی افطار کے وقت جب دعا مانگنا قبول ہے تو یہ تو، مگر عقل سے تو اٹکل سے تو نہیں کر سکتے نا حدیث کی شرح.
اتنی احتیاط کیوں کرتے ہیں آپ کہ نہیں کر سکتے نہیں کر سکتے، پڑھا نہیں ہے، دیکھا نہیں ہے، علماء سے سنا نہیں ہے، برسوں گزر گئے آپ کو سوالات کے جوابات دیتے ہوئے مطالعہ کرتے ہوئے. تو
میں تنخواہ دار تھوڑی ہوں یار کہ میری تنخواہ کٹ جائے گی کہ بار بار کیا یوں بولتا ہے. میں کسی کے ماتحت تو ہوں نہیں، میں شریعت کے ماتحت ہوں، جو شریعت بولتی وہ کرتا ہوں، ورنہ اگر واقعی کو تنخواہ دار ہو تو وہ شاید گھبرا جائے کہ بھی بولوں گا تو نوکری خطرے پڑ جائے گی. تو ایسا کچھ نہیں ہے الحمدللہ، جو تنخواہ دار ہو بالفرض تنخواہ لیتا اس کے لیے بھی شریعت کا حکم موجود ہے، اگر نہیں آتا تو نہیں بتائے، اگر وہ نہیں رکھتے تو کوئی بات نہیں، ایک در بند 1000 در کھلے.
نہیں نوکری خطرے میں پڑے نہ پڑے، عزت خطرے میں پڑے نہ پڑے، آخرت خطرے میں نہیں پڑنی.
بالکل بالکل آخرت خطرے میں نہیں پڑنی پڑے چاہیے، یہ آپ کی اچھے الفاظ ہیں. اللہ آخرت کی بہتری کرے کہ مطلب وہ یہ کہہ دینا، مولا علی کا ارشاد ہے کہ یہ کہہ دینا کہ لا ادری آدھا علم ہے.
میرا سوال یہ ہے، اگر اذان ہوگی ہے بندہ نماز پڑھنے کے لیے مسجد اگر جانا چاہے بھی تو نہیں جا سکتا، نماز گھر میں پڑھ لے جماعت سے پہلے، تو ہو سکتی ہے نماز؟
اگر اس پر جماعت واجب نہیں ہے تو وہ اگر نماز مسجد کی جماعت سے پہلے بھی پڑھ لیتا ہے اور وقت ہو گیا ہے نماز کا تو نماز تو پڑھ سکتا ہے، مگر بہتر یہ کہ اذان کے بعد پڑھے. اگر اذان کی آواز بھی آتی ہے تو
سوال میرا یہ تھا، اپنا روزے کی حالت میں یہ جو ویکسین آج کل لگ رہی ہیں کرونا کی، تو ابھی حج پہ جانے کے لیے عمرے پہ جانے کے لیے تو ویکسین لازمی کر دی ہے بوسٹر ڈوز، تو یہ روزے کی حالت میں لگا سکتے ہیں؟
جی ہاں، انجیکشن کی صورت میں جو ویکسین لگتی ہے، ویکسین کے ڈراپس بھی دیتے ہیں، تو انجیکشن لگانا روزے میں جائز ہے.
بارگاہ میں مکروہ کا تھوڑا سا ترکیب فرما دیں، مکروہ کسے کہتے ہیں؟
مکروہ مانے جس میں کراہت ہو، اب وہ مکروہ تحریمی الگ ہے، مکروہ تنزیہ الگ ہے، اس کی تفصیل ہے، یہ شرعی اصطلاح ہے. تو مکروہ تحریمی ناجائز و گناہ ہوتا ہے، اور مکروہ تنزیہ جو یہ ناپسندیدہ ہوتا ہے، اسے بچنا بہتر ہوتا ہے، اگر کوئی اس کو کرے تو گناہ گار نہیں ہوتا. صلو علی الحبیب صلی اللہ علیہ محمد.
کیسا ہے نور چھایا مدنی مذاکرے میں،
کیسا ہے نور چھایا مدنی مذاکرے میں، کیسا ہے نور چھایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں.